रेडियो तेहरान के सभी श्रोता मित्रों की सेवा में जहरा जैदी और साथियों का सलाम पहुंचे। श्रोताओं, आज अपने कार्यक्रम का आरंभ हम सूरह हूद की 110वीं से लेकर 113वीं आयतों की तिलावत और अनुवाद से कर रहे हैं। कारी हैं हुसैन सबजली।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولقد آتينا موسى الكتاب فاختلف فيه ولولا كلمة سبقت من ربك لقضي بينهم وإنهم لفي شك منه وَإِنَّ كُلًّا لَمَّا لَيُوَفِّيَنَّهُمْ رَبُّكَ أَعْمَالَهُمْ إِنَّهُ بِمَا يَعْمَلُونَ خَبِيرٌ فاستقم كما أمرت ومن تاب معك ولا تطغوا إنه بما تعملون بصير ولا تركنوا إلى الذين ظلموا فتمسكم النار وما لكم صدق الله العلي العظيم
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیوان ہے، اور نسندے ہم نے موسیٰ کو توریت پردان کی، کنتو اس میں مت بھید ہو گیا، اور یدی کافروں کو سمے دینے کے سمبند میں آپ کے پالنہار کی پرمپرا پہلے سے نردھارت نہ ہوتی تو نشچت روپ سے اسی سنسار میں ان کے بیچ فیصلہ کر دیا جاتا، اور نسندیہ وہ لوگ گہرے سندیہ میں پڑے ہوئے ہیں، اور نشچت روپ سے آپ کا پالنہار ان کے کرموں کا بدلہ انہیں پورن روپ سے پردان کرے گا، اور نسندیہ وہ جو کچھ کرتے ہیں وہ اس سے پورنتہ افگت ہے۔ تو ہے پیغمبر، جیسا کہ آپ کو آدیش دیا گیا ہے، آپ اور آپ کے ساتھ ایشور کی اور آنے والے لوگ پرتیروت کریں اور ادھنڈتا نہ کریں، کہ نسندے جو کچھ تم لوگ کرتے ہو ایشور اسے دیکھنے والا ہے، اور اتیاچاریوں پر بھروسہ نہ کرو کہ نرک کی آگ تمہیں اپنی چپیٹ میں لے لے گی، اور یہ جان لو کہ ایشور کے اترکت تمہارا کوئی سہائک نہیں ہے، اور کسی کی اور سے تمہاری سہایتا نہیں کی جائے گی۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، سبھا میں آپ کا سواگت ہے۔ آج شنیوار ہے، اکتوبر کی 28، ربیع الثانی کی 12 اور آبان ماہ کی 6 تاریخ۔ दोस्तों, कार्यक्रम की रूपरेखा आप नोट कर सकते हैं। पहले हम आपको विश्व समाचार सुनवाएंगे, फिर राजनीतिक चर्चा होगी, जिसके उपरांत साप्ताहिक कार्यक्रम पेश किया जाएगा ईरानी व्यंजन। सभा के आखिर में हम आपको एक अन्य साप्ताहिक कार्यक्रम सुनवाएंगे, अच्छी आदतें। दोस्तों, आपको बताते चलें कि 29 अक्टूबर से हमारी फ्रीक्वेंसीज में परिवर्तन हो रहे हैं। 29 अक्टूबर से आप हमारे कार्यक्रम को 31 मीटर बैंड बराबर 9800 किलोहर्ट्ज पर सुन सकेंगे। और अब कुछ ही क्षणों में विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति रईसी कहते हैं कि इस समय फिलिस्तीन को अधिक समर्थन की जरूरत है। कमाल खर्राजी कहते हैं कि जानी शासकों को विघटन से बचाने के लिए राजनीतिक गठबंधन तैयार किया गया है। तेल अवीव ने राष्ट्रसंघ के युद्ध विराम प्रस्ताव को रद्द कर दिया है। गजा पर इसराइल के पार्श्विक हमलों में शहीद होने वाले फिलिस्तीनियों की संख्या 7000 की सीमा को पार कर चुकी है। और अब आप विस्तार से समाचार सुनिए।
राष्ट्रपति ने कहा है कि फिलिस्तीनियों को अधिक समर्थन की आवश्यकता है। राष्ट्रपति रईसी का कहना है कि फिलिस्तीनियों को इस समय विगत की तुलना में अधिक समर्थन की जरूरत है। सैयद इब्राहिम रईसी ने ये बात कतर के शासक के साथ टेलीफोन वार्ता में कही। शेख तमीम बिन हमद बिन खलीफा आले सानी के साथ वार्ता में फिलिस्तीनियों की वर्तमान स्थिति पर विचार विमर्श किया गया। ईरान के राष्ट्रपति रईसी ने पश्चिमी देशों, विशेषकर अमेरिका की ओर से ज़ायोनी शासन के समर्थन को ग्रीन सिग्नल की संज्ञा दी। उन्होंने कहा कि इस समय फिलिस्तीनियों को विगत की तुलना में विश्व के अधिक एवं प्रभावी समर्थन की जरूरत है। इब्राहिम रईसी के अनुसार फिलिस्तीनियों की नस्ल को समाप्त करने वाले ज़ायोनी अपराधों को रुकवाया जाना चाहिए। उन्होंने कहा कि वर्तमान समय में फिलिस्तीनियों को सबसे अधिक इस्लामी देशों के समर्थन की आवश्यकता है।
इस्लामी गणतंत्र ईरान की विदेश नीति के स्ट्रेटेजिक परिषद के प्रमुख कमाल खराजी कहते हैं कि ज़ायोनी शासन के घटक जिस नीति का अनुसरण कर रहे हैं उसका उद्देश्य इस शासन को विघटन से और युद्ध को विस्तृत होने से रोकना है। अल आलम टीवी चैनल से बात करते हुए उन्होंने कहा कि अमेरिका को इसराइल के अत्याचारों को रुकवाने में आगे आना चाहिए, क्योंकि वर्तमान परिस्थिति में युद्ध के फैलने की अधिक संभावना पाई जाती है। कमाल खर्राजी के अनुसार अमरीकियों, पश्चिमी देशों और ज़ायोनी शासन के सैन्य कमांडरों को भली भांति ज्ञात है कि गजा में सैनिकों के प्रवेश से उनके लिए किस तरह से मुसीबतें पैदा हो सकती हैं। उनका कहना था कि प्रतिरोधक गुटों के भीतर हमास के समर्थन में युद्ध में कूद पड़ने की क्षमता पाई जाती है। कमाल खर्राजी कहते हैं कि हमास ने जो काम किया वो स्ट्रैटेजिक था, जिसके कारण ज़ायोनी शासन को स्ट्रैटेजिक पराजय का मुंह देखना पड़ा।
गजा युद्ध के संबंध में युद्ध विराम को लेकर राष्ट्रसंघ की ओर से पारित प्रस्ताव को ज़ायोनी शासन ने ठुकरा दिया है। गजा में मानवीय आधार पर संघर्ष विराम के लिए संयुक्त राष्ट्रसंघ की महासभा में प्रस्ताव के पक्ष में 120 वोट पड़े थे। बहुमत से पारित होने वाले इस प्रस्ताव को इसराइल ने रद्द कर दिया। ज़ायोनी शासन ने इसको घृणा फैलाने वाला प्रस्ताव बताया है। अवैध ज़ायोनी शासन के विदेश मंत्री ने शुक्रवार की रात गजा में संघर्ष विराम का खुलकर विरोध किया। पूर्व ट्विटर और वर्तमान सोशल नेटवर्क एक्स पर ज़ायोनी शासन के विदेश मंत्री ने गजा में मानवीय आधार पर संघर्ष विराम के लिए राष्ट्रसंघ की महासभा में बहुमत से पारित प्रस्ताव के संदर्भ में कहा, राजसंघ के इस नफरत फैलाने वाले प्रस्ताव को हम रद्द करते हैं।
ब्राजील के राष्ट्रपति का कहना है कि इस समय हम गजा में नेतन्याहू के पागलपन को देख रहे हैं। उन्होंने कहा कि नेतन्याहू गजा को नष्ट करना चाहता है, हालांकि वो ये नहीं देख रहे हैं कि हमले का शिकार अधिकांश महिलाएं और बच्चे ही हो रहे हैं। ब्राजील के राष्ट्रपति डिजिल्वा कहते हैं कि सुरक्षा परिषद की वर्तमान अध्यक्षता के दौरान हम वर्तमान तनाव को समाप्त कराने के लिए यथासंभव प्रयास करते रहेंगे। डिसुल्वा ने विश्व समुदाय से मांग की है कि वो फिलिस्तीन और ज़ायनी शासन के बीच वार्ता के लिए फौरन अपनी कोशिश करे। लुला डिसुल्वा ने इसी प्रकार से कहा है कि संयुक्त राष्ट्र संघ को चाहिए कि एक स्वतंत्र फिलिस्तीनी राष्ट्र के गठन को सुनिश्चित करवाए।
गजा में इसराइली सेना ने ऑपरेशन तो शुरू कर दिया, जिसमें उसे सीमा पर ही कड़े प्रतिरोध का सामना करना पड़ा। हमास के प्रवक्ता का कहना है कि गजा पट्टी की सीमा पर ज़ायोनी सेना के 30 टैंक और बख्तरबंद गाड़ियों की शुरुआती कार्रवाई में ही निशाना बनाकर उनको तबाह कर दिया गया। हमास के प्रवक्ता ने कहा कि बैत हानून और पूर्वी अल बुरैज में इसराइली सेना के बढ़ते कदमों को रोक दिया, जहां पर भीषण झड़पें हुई। इसराइल ने ऑपरेशन शुरू करने से पहले ही पूरे गजा की बिजली और इंटरनेट सेवा बंद कर दी थी। तस्वीरों में पूरे गजा में अंधेरा ही अंधेरा नजर आ रहा था। प्रत्यक्षदर्शियों का कहना है कि अंधेरे में इसराइली सेना के युद्धक विमानों ने और ड्रोन ने बमबारी जारी रखी, जिसमें तबाही की खबरें आईं।
इसराइली सेना का कहना है कि वो गजा में जमीनी अभियानों को विस्तृत करने पर विचार कर रही है। ABC वेबसाइट से एक साक्षात्कार में इसराइली सेना के प्रवक्ता पीटर लाइनर ने इस बात से इनकार किया कि गजा में जमीनी अभियानों के विस्तार का मतलब जमीनी हमले की आधिकारिक शुरुआत है। दूसरी ओर फिलिस्तीन के इस्लामी प्रतिरोध आंदोलन हमास के एक सीनियर नेता ओसामा हमदान का कहना है कि गजा में अतिक्रमणकारी जो कर रहे हैं वो जीत की छवि बनाने का एक विफल प्रयास है। उन्होंने कहा कि दुनिया जल्द ही वीरता के उस इतिहास को देखेगी जिसे प्रतिरोधकर्ता गजा की लड़ाई में रचेंगे। ओसामा हमदान ने कहा कि इसराइल का दावा है कि पिछली रात का ऑपरेशन एक पूर्व नियोजित जमीनी ऑपरेशन नहीं है, इसलिए यदि ये ऑपरेशन विफल होता है तो वो खुद को तंग और शर्मनाक स्थिति में दोबारा नहीं डालेगा।
लेबनान के हिजबुल्ला आंदोलन ने तस्वीरें जारी करके इसराइल के मिरकावा 4 नामक टैंक को ध्वस्त करते हुए दिखाया है। शनिवार को जारी किए गए चित्रों में लेबनान की दक्षिणी सीमा पर इसराइल के मिरकावा 4 टैंक को ध्वस्त होते हुए दिखाया गया, जो हिजबुल्ला के रॉकेट का लक्ष्य बना था। 7 अक्टूबर से आरंभ किए जाने वाले अलक्सा तूफान ऑपरेशन के बाद से हिजबुल्ला ने पिछले कुछ दिनों के दौरान ज़ायोनी शासन के 15 से अधिक मिरकावा टैंकों को ध्वस्त कर दिया। हिजबुल्ला की अभूतपूर्व कार्रवाई से ज़ायोनियों के बीच भय व्याप्त हो गया है।
गजा पर इसराइल के पाशविक हमले में शहीद होने वालों की संख्या लगभग 7,500 हो गई है। गजा पर इसराइल के पाशविक हमलों को 22 दिन हो गए हैं और इसराइली युद्ध विमान लगातार गजा के आवासीय क्षेत्रों पर बमबारी कर रही हैं। गजा इसराइल के हमलों के दौरान शहीद होने वाले फिलिस्तीनियों की संख्या बढ़कर 7,326 हो गई है, जिनमें 2,913 बच्चे और 1,709 महिलाएं शामिल हैं। इसराइल के हमलों में घायल होने वाले फिलिस्तीनियों की संख्या 18,500 हो गई है, जिनमें 1,650 के लगभग अभी भी लापता हैं। पश्चिम के समर्थक ने इसराइल को अधिक दुस्साहसी बना रखा है, जिसके बूते वो फिलिस्तीनियों के विरुद्ध खुलकर अत्याचार कर रहा है।
गजा में इसराइल के जारी हमलों में अमरीका द्वारा इन हमलों के समर्थन के बीच इराक और सीरिया में अमरीकी सैन्य अड्डों पर हमले तेज हो गए। कई सूत्रों ने सीरिया में अमरीकी कब्जे वाले बेस और हवाई अड्डों पर ड्रोन तथा मिसाइल हमलों की सूचना दी। तस्नीम न्यूज एजेंसी के अनुसार इन स्रोतों ने बताया है कि अमरीकी आक्रमणकारियों के अड्डे को सीरिया के उत्तरी क्षेत्र देरुजूर के अल उमर ऑयल फील्ड के इलाके में निशाना बनाया गया। इन सूत्रों के अनुसार अतिग्रहणकारी सेनाओं ने ड्रोन को नष्ट करने की कोशिश की, लेकिन वे असफल रहे और ड्रोन ने उनके लक्ष्यों पर हमला किया। अल जजीरा ने अल उमर बेस के अंदर एक बड़े विस्फोट की सूचना दी, जो अमरीकी सेना द्वारा नियंत्रित किया जाता है। यह बेस सीरिया के देरुजूर के पूर्व में स्थित है।
अमरीकी सरकार ने फिलिस्तीनी जनता के खिलाफ ज़ायनी शासन के क्रूर अपराधों का समर्थन जारी रखते हुए फिलिस्तीन के इस्लामी प्रतिरोध आंदोलन हमास के वित्तीय समर्थकों के नेटवर्क पर प्रतिबंध लगा दिया है। तस्नीम न्यूज एजेंसी की रिपोर्ट के अनुसार अमरीकी वित्त मंत्रालय ने घोषणा की है कि उसने हमास के प्रमुख अधिकारियों और फिलिस्तीन के इस्लामी प्रतिरोध आंदोलन का समर्थन करने वाले वित्तीय नेटवर्क को प्रतिबंधों की सूची में डाल दिया है। अमरीकी वित्त मंत्रालय ने 7 अक्टूबर को ऑपरेशन के सिलसिले में ईरान में हमास से संबंधित एक अधिकारी, IRGC के सदस्यों और गजा में एक संबंधित इकाई पर प्रतिबंध लगाने का भी दावा किया है। ये पहली बार नहीं है कि जब अमरीका और पश्चिमी जब जंग के मैदान में हार का मुंह देख लेते हैं तो वे प्रतिबंधों की बैसाखी का सहारा लेते हैं, लेकिन इतिहास गवाह है कि वे अभी तक इसमें सफल नहीं हो सके हैं।
ज़ायोनी शासन गजा में हर तरह के युद्ध अपराधों को अंजाम दे रहा है, वहीं उसके इन जघन्य अपराधों में अमेरिका और कुछ यूरोपीय देश बराबर के भागीदार दिखाई दे रहे हैं। द टाइम्स ऑफ इसराइल की रिपोर्ट के अनुसार आतंकी ज़ायोनी सेना के प्रवक्ता ने दावा किया था कि हमास का मुख्य संचालन केंद्र गजा शहर में स्थित शिफा अस्पताल के अंतर्गत है। अवैध ज़ायोनी शासन के प्रधानमंत्री नेतन्याहू पूरी तरह गजा के आम लोगों और विशेषकर बच्चों के खून के प्यासे दिखाई दे रहे हैं। जिस प्रकार आतंकी इसराइली सेना गजा पट्टी पर पाशविक हमले कर रही है, उससे ये बात पूरी तरह से साबित होती है कि अवैध ज़ायोनी शासन किसी भी अंतर्राष्ट्रीय कानून के प्रति गंभीर नहीं है।
तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान ने कहा है कि इसराइल पागल हो गया है। उन्होंने तेल अविव से जल्दी इस पागलपन की स्थिति से बाहर आने की सलाह देते हुए चेतावनी दी है कि वह गजा पर अपने हमलों को तत्काल रोक दे, नहीं तो इसके बहुत ही घातक परिणाम होंगे। प्राप्त रिपोर्ट के मुताबिक अवैध आतंकी शासन इसराइल 22 दिनों से लगातार गजा पर पाशविक हमले कर रहा है। उसके इन हमलों में अब तक 7,000 से अधिक फिलिस्तीनी शहीद हो चुके हैं। शहीद होने वालों में 3,000 से अधिक संख्या बच्चों की है, जबकि लगभग 2,000 महिलाएं भी इसराइल के आतंकी हमलों में शहीद हो चुकी हैं। इस बीच तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान ने एक बयान जारी करके कहा है कि इसराइल पागल हो गया है, उसे अपना पागलपन छोड़ देना चाहिए और जितनी जल्दी हो सके गजा पर हमलों को रोक दे।
मॉस्को और प्योंगयांग के बीच सहयोग पर अमेरिका, जापान तथा दक्षिणी कोरिया ने कड़ी आपत्ति जताई है। इन तीनों देशों ने इसको एक खतरनाक काम बताया है। तीनों देशों ने उत्तरी कोरिया से रूस के लिए हथियारों की सप्लाई का दावा किया था। इन तीनों देशों की ओर से की गई आपत्ति को उत्तरी कोरिया ने सिरे से खारिज कर दिया है। इस संदर्भ में उत्तरी कोरिया के विदेश मंत्री ने शनिवार को अपने देश के बारे में पश्चिम के दावे को निराधार बताया। उनका कहना था कि ये राजनीति से प्रेरित बयान है।
भारत के विधि आयोग ने देश में एक साथ चुनाव कराने के प्रस्ताव पर विचार कर रहे पूर्व राष्ट्रपति रामनाथ कोविंद की अध्यक्षता वाले उच्च स्तरीय आयोग को संविधान में आवश्यक संभावित बदलावों सहित एक रोडमैप पेश किया है। द हिंदू के अनुसार आयोग ने कहा कि प्रस्ताव को केवल 2029 के लोकसभा चुनाव तक ही मूर्त रूप दिया जा सकता है, क्योंकि समय के साथ यह संबंधित राज्य विधानसभाओं के कार्यकाल को बढ़ाकर या घटाकर सभी विधानसभा चुनावों को एक साथ करने का एक फार्मूला तैयार करेगा। और इसी के साथ रेडियो तेरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
राजनीतिक चर्चा।
श्रोताओं, कार्यक्रम राजनीतिक चर्चा में आपका स्वागत है। मैं हूं अहमद अब्बास। कार्यक्रम में हम बात करेंगे غزہ پٹی میں جاری زائنی شاسن کے اپرادھوں کی اور اس کو لے کر ہو رہی کوٹنیتک گتویدھیوں اور پریاسوں کی۔ کارکرم راجنیتک چرچا میں ہم اسی طرح آرمینیا، جارجیا اور آذربائیجان کے بیچ ہونے والی تریپکشی بیٹھک پر بھی ایک نظر ڈالیں گے، جو مہتوپورن بیٹھک ہے۔ تو چرچا کے وشے یہی ہیں، آرمبھ کرتے ہیں غزہ کے حالات سے۔ غزہ پٹی پر زائنی شاسن کی طرف سے پاشوک حملے لگاتار جاری ہیں۔ اس بیچ اسلامی گڑتنتر ایران کوٹنیتک پریاس بھی پوری گتی سے آگے بڑھا رہا ہے۔ اسلامی گڑتنتر ایران کے ودیش منتری نیو یارک پہنچے اور انہوں نے مہا سبھا کے وشیش ستر میں بھاگ لے کر فلسطین کے مسئلے پر اسلامی گڑتنتر ایران کا پکش رکھا۔ جائزہ پیش کر رہے ہیں اختر عباس۔
جہاں ایک اور غزہ پر اسرائیل کے پاشوک حملے جاری ہیں اور امریکہ تتھا پشچمی دیش اس کے حملوں کا سمرتھن کر رہے ہیں، وہیں ایران نے ان کرور حملوں اور اپرادھوں کو رکوانے کی کوششیں تیز کر دی ہیں۔ اسلامی گڑتنتر ایران کے ودیش منتری حسین امیر عبداللہیہ نے غزہ کے بارے میں سکریہ اور گتیشیل کوٹ نیتی جاری رکھتے ہوئے نیو یارک کی یاترا کی اور سنیکٹ راشٹر سنگھ کی مہا سبھا کے آپاتکالین ستر میں بھاگ لیا اور تل ابیب کے اپرادھوں کی نندا کرتے ہوئے غزہ کے خلاف یدھ روکنے کے لیے گمبھیر کاروائی کی ضرورت پر زور دیا۔ حسین امیر عبداللہیان سب سے سکریہ ودیشی ادھیکاری ہیں جو غزہ کے خلاف یدھ کو رکوانے کی کوشش کر رہے ہیں۔ غزہ کے خلاف زائنی شاسن کے حملوں کی شروعات کے بعد سے ہی ایران کے ودیش منتری حسین امیر عبداللہیان نے عراق، لبنان، سیریا اور قطر جیسے دیشوں کی یاترا کی تھی۔ انہوں نے غزہ کے خلاف یدھ روکنے کی آوشکتا پر ان دیشوں کے ادھیکاریوں سے پرامرش کیا، جبکہ جدہ میں اسلامی سہیوگ سنگٹھن او آئی سی کی آپات بیٹھک میں بھی شامل ہوئے۔ اس بیٹھک میں انہوں نے غزہ یدھ پر ایران کا پکش رکھا اور کئی دیشوں کے ودیش منتریوں کے ساتھ پرامرش کیا۔ اس سپتاہ ایران کے ودیش منتری نے دکشن افریقہ اور نائجر کے ودیش منتریوں کے ساتھ کوکیشس شیتر اور روس کے چار ودیش منتریوں کی میزبانی کی اور ان سے شیتر کے تازہ گھٹنا کرموں، وشیش کر غزہ کے حالات پر چرچا کی تھی۔ ودیش منتری حسین امیر عبداللہیان نے نیو یارک میں سنیکٹ راشٹر سنگھ کے مہا سچیو انٹونیو گوٹیریس سے بھی ملاقات کی، جبکہ سرکشا پریشد کے انترم پرمکھ کے روپ میں برازیل کے ودیش منتری کے نمنترن پر انہوں نے نیو یارک کی یاترا کے دوران فلسطین کے مدے پر سنیکٹ راشٹر سنگھ کی مہا سبھا کے آپاتکالین ستر میں بھی بھاگ لیا۔ سنیکٹ راشٹر سنگھ کی مہا سبھا کی بیٹھک میں ودیش منتری حسین امیر عبداللہیان نے اس بات پر زور دیا کہ واستوکتا یہ ہے کہ ہنسک اتگرہن کرور اور گہرے نسل بھید اور اپارتائڈ میں بدل چکا ہے۔ اسلامی گڑتنتر ایران ہمیشہ فلسطین کی رکشا میں اگرنی رہا ہے اور فلسطین کے مدے کو ایک اسلامی مدعا مانتا ہے۔ ودیش منتری حسین امیر عبداللہیان کے کوٹنیتک پریاسوں کا ادیش زائنی شاسن کے اپرادھوں کو روکنا ہے، جبکہ درباگیہ سے شیتر کے کچھ دیشوں نے اپنی نشکری اور موک استھتی سے زائنیوں کے اپرادھوں کو روکنے کی کوئی کوشش تک نہیں کی۔
بھارت نیندرت کشمیر کے جانے مانے نیتا میر وائز عمر فاروق نے فلسطین کے سمرتھن میں آواز اٹھائے جانے کی ضرورت پر زور دیا ہے۔ بیورے کے ساتھ ہمارے سمواددادا سپتے محمد حسن۔
دگج الگاموادی نیتا اور دھارمی گٹھوں کے گٹھ بندھن متحدہ مجلس علماء کے ادھیکش میر وائز مولوی عمر فاروق نے فلسطین پر جاری اسرائیلی نرسنگھار پر کھید پرکٹ کرتے ہوئے وشو بھر کی خاموشی پر تیکھی پرکریا پرکٹ کی ہے۔ انہوں نے کہا کہ جو سچویشن سامنے دکھ رہی ہے اس سے یہ سنکیت مل رہے ہیں کہ وشو کے لوگ اس نرسنگھار پر خوش نظر آ رہے ہیں، کیونکہ اگر یہی نرسنگھار کسی یورپی دیش میں ہوتا تو ہاہاکار مچی ہوتی۔ میرویز عمر فاروق نے کہا کہ کشمیر کے لوگ فلسطین کے ساتھ ہیں اور جموں کشمیر کے پرشاسن نے پچھلے 3 جمعے سے جو پرتبندھ گھوشت کیا ہے، میں انہیں بتانا چاہتا ہوں کہ ہمارے دلوں سے فلسطین کبھی الگ نہیں ہوگا۔ انہوں نے کہا کہ میں یہ بتانا چاہتا ہوں کہ کشمیری لوگوں کے دل فلسطینیوں کے ساتھ دھڑکتے ہیں۔ اور جو نرسنگھار ہو رہا ہے ہم اس پر خاموش تماشائی نہیں بن سکتے ہیں۔ انہوں نے کہا کہ میری عرب دیشوں سے بھی یہ بنتی ہے کہ وہ اپنی خاموشی توڑ دیں اور فلسطینیوں کا سمرتھن کریں۔ انہوں نے اپنے ایک وکتویہ میں اس بات پر بل دیا کہ وشو بھر کے مسلمانوں کو ایک جٹ ہو کر اس سمسیا کا سمادھان کرنے کے لیے آگے آنا ہوگا۔ اس اوسر پر انہوں نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا،
دیکھیے ظاہر سی بات ہے کہ عالم اسلام کے ساتھ ساتھ جموں کشمیر کے عوام کے جذبات بھی بہت زیادہ مجموع ہیں، اور جس بھی انسان کے اندر ایک درد مند دل ہوگا وہ اس وقت بہت ہی مایوس ہے کہ جو جس طرح سے خاموشی اختیار کی جا رہی ہے، جس طرح سے ہم دیکھ رہے ہیں کہ بزرگوں پہ، بچوں پہ، عورتوں پہ، نہتے لوگوں پہ بم برسائے جا رہے ہیں، اور جس طریقہ سے قتل و غارت گیری وہاں پہ ہو رہی ہے، ہم یہ محسوس کرتے ہیں کہ عالمی برادری کو اپنی ذمہ داری نبھانے کا وقت آ گیا ہے۔ یک طرفہ فیصلہ نہیں کیا جا سکتا، جو فلسطین کا مسئلہ ہے وہ دیرینہ مسئلہ ہے، اور ہم نے ہمیشہ یہ محسوس کیا ہے کہ اس مسئلے کا ایک منصفانہ حل نکالا جانا چاہیے، فلسطین کے عوام کے جو حقوق ہیں وہ انہیں واپس دیے جانے چاہیے۔ ظاہر سی بات ہے کہ ان کا ملک اور ان کی سرزمین جو ہے ان پر تنگ کر دی گئی ہے، اس سے زیادہ ظلم کیا ہو سکتا ہے۔
اس بیچ جموں کشمیر پرشاسن کا کہنا ہے کہ جموں کشمیر میں شانتی استھاپت رکھنے کے لیے جو پرتیبندھ گھوشت کیا گیا ہے وہ عارضی ہے اور اس کا سچویشن سے کوئی لینا دینا نہیں ہے، کیونکہ ایسے بھی لوگ ہیں جو ان اوسروں کا لابھ اٹھاتے ہیں۔ انہوں نے کہا کہ ہم یہ بتانا چاہتے ہیں کہ کسی کو بھی شانتی میں بادہ ڈالنے کا پریاس کرنے کی انومتی نہیں دی جائے گی۔ اس بیچ جموں کشمیر کے انیہ دھارمک نیتاؤں نے بھی کھید پرکٹ کرتے ہوئے وشو بھر کے مسلمانوں سے آہوان کیا ہے کہ وہ کھل کر فلسطین کا سمرتھن کریں۔ کئی ایسے دھارمک سنگٹھن بھی ہے جنہوں نے یہ کہا ہے کہ ہمیں اس اوسر پر ان کی مدد کرنی ہوگی۔ سبت محمد حسن، ریڈیو تہران، سری نگر۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
آرمینیا، جارجیا اور آذربائیجان کے نیتاؤں کی ترپکشی بیٹھک میں کھیتریے سمجھوتے کے بارے میں بات چیت ہوئی، جسے مہتوپورن مانا جا رہا ہے۔ جائزہ پیش کر رہے ہیں سید میسم۔
تبلیسی میں آذربائیجان، آرمینیا اور جارجیا کے پردھان منتریوں کی ترپکشی بیٹھک کے دوران نکول پاشینیان نے شانتی کی چار سوتری یوجنا کا اناورن کرتے ہوئے اس یوجنا کا مکھیہ لکشیہ ایران، آرمینیا، ترکی اور آذربائیجان کے بیچ سمبندھوں کا وستار قرار دیا ہے۔ آرمینیائی پردھان منتری نکول پاشینیان نے تبلیسی میں چوتھے سلک روڈ انٹرنیشنل فورم میں کہا، دیشوں کی سمپرمتا کے سمان کے سدھانتوں کے آدھار پر شانتی کے لیے چار سوتری فارمولا نردھارت کیا گیا ہے۔ سڑکوں، ریلوے، وایو مارگ، تیل اور گیس پائپ لائن کیبل اور بجلی ٹرانسمیشن لائنوں سہیت سبھی بنیادی ڈھانچے ان دیشوں کے ادھیکار کھیتر اور ادھیکار کھیتر میں ہوں گے جن سے کھیتریہ لابھ اٹھا سکیں گے۔ اسی پرکار پرتیک دیش سرکاری سنستھانوں کے مادھیم سے اپنے کھیتر میں سیما اور سیما شلک نیتن لاگو کر کے مال واہنوں اور لوگوں کے سرکشت مارگ سہیت بنیادی ڈھانچے کی سرکشا سنشچت کر سکے گا۔ اس سمبندھ میں انتراشٹریہ سمبندھ وشلیشن کیندر کے ایک کرمچاری اور کھیتریہ مدوں پر آذربائیجان گڑانچے کے وشیشک واسف حسینوف کا ماننا ہے، باکو، یریون اور تبلیسی کی کھیتریہ بیٹھکوں کا آیوجن اور آرمینیا کی دیبکشیہ بیٹھکیں مہتوپورن گھٹناؤں کا حصہ ہیں اور اسے ناگونو کاراباخ سنگھرش کو حل کرنے کی پرکریا کی تارکیک نرنترتا مانا جا سکتا ہے۔ دراصل کھیتر کے دیشوں کے بیچ شتروتا کے بجائے وبھن آرتھک اور واڑیجیک کھیتروں میں سہیوگ کرنے کا ایک نیا اوسر پراپت ہوا ہے۔ اس سندر میں سوتنتر حلقوں کے کئی وشیشگ تبلیسی بیٹھک کے دوران آرمینیا کے پردھان منتری دوارا پرستاوت یوجنا کو تہران میں 3+3 منچ کی دوسری بیٹھک کی پہلی آدھیکارک اپلبدھی مانتے ہیں۔ 3+3 منچ کی دوسری بیٹھک پچھلے سوموار کو تہران میں آیوجت ہوئی تھی۔ इस बैठक से सदस्य देशों के लिए लाभकारी परिणाम सामने आए हैं, जिनमें से सबसे महत्वपूर्ण अर्थव्यवस्था, व्यापार, जीवाश्म ऊर्जा, परिवहन और पारगमन के क्षेत्र में 6 पक्षीय मंच के सदस्य देशों का संयुक्त सहयोग रहा है। इस प्रकार हमें इस तथ्य को नजरअंदाज नहीं करना चाहिए कि ईरान ने 1990 के दशक की तरह ताजिकिस्तान में आंतरिक समस्याओं को हल करने और इस देश में शांति स्थापित करने में महत्वपूर्ण भूमिका निभाई थी। तेहरान ने बैठक के दौरान संयुक्त सहयोग के लिए रचनात्मक प्रस्ताव भी पेश किए हैं। तेहरान ने बाकू और येरेवन के बीच शांति स्थापित करने का प्रयास करते हुए 3+3 मंच के सदस्य देशों के बीच मजबूत क्षेत्रीय सहयोग स्थापित करने का लक्ष्य रखा है। इस संबंध में आर्मेनियाई प्रधानमंत्री निकोल पाशिन्यान ने अमरीकी अखबार वॉल स्ट्रीट जर्नल के सवाल के जवाब में कहा, क्षेत्रीय सरकारों की मदद से बाकू और येरेवन शांति के लिए 3 बुनियादी सिद्धांतों पर सहमत हुए हैं। पहला सिद्धांत यह है कि येरेवन और बाकू के नेता परस्पर आर्मेनिया और आजरबैजान की क्षेत्रीय अखंडता को मान्यता देते हैं। दूसरा सिद्धांत 1991 में उठाए गए अल्माटी घोषणा के आधार पर आर्मेनिया और आजरबैजान के बीच सीमांकन प्रक्रिया और सीमा मुद्दों का समाधान किया जाएगा। तीसरा सिद्धांत क्षेत्र में आपसी द्विपक्षीय, क्षेत्रीय और अंतर्राष्ट्रीय व्यापार के लिए सड़कों और रेलवे से संबंधित है।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, कार्यक्रम आपने सुना राजनीतिक चर्चा। आपको कैसा लगा इस बारे में हमें जरूर बताइएगा। और अब हम पेश करने जा रहे हैं सभा का अगला कार्यक्रम, ईरानी व्यंजन।
ईरानी व्यंजन।
दोस्तों, कार्यक्रम ईरानी व्यंजन की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। मरियम मेहरदादी और अहमद अब्बास का सलाम स्वीकार कीजिए। इस कार्यक्रम में हम उत्तरी ईरान के मजंदरान प्रांत की यात्रा करेंगे।
श्रोताओ, कुछ कार्यक्रमों में हम आपको मजंदरान प्रांत की सैर करा रहे हैं। मजंदरान प्रांत ईरान के उत्तरी मैदानी इलाके में स्थित है। इसके उत्तर में कैस्पियन सागर है और दक्षिण में सुंदर अलबुर्ज पर्वत श्रृंखला ने उसे अपने घेरे में ले रखा है। मजंदरान प्रांत की भौगोलिक स्थिति ऐसी है कि यहाँ की जलवायु संतुलित और आर्द्र है। प्रांत में अच्छी खासी बारिश होती है, जिसका नतीजा यह है कि प्रांत बहुत हरा भरा है। ये दरअसल ईरान के बेहद हरे भरे प्रांतों में से एक है। मजंदरान प्रांत को इतिहास में अलग अलग कालखंडों में अलग अलग नामों से पुकारा गया और इतिहास में इसके कई नाम दर्ज हैं, जैसे तबरिस्तान, तपोरिस्तान, तपोरी वगैरह। ये नाम रखे जाने की वजह तपोरी जाति का इस स्थान पर आबाद होना है। इस जाति के लोग प्रांत के बाबुल शहर से गुरगान शहर तक बसे हुए थे। इस समय इस प्रांत का नाम मजंदरान है और इस प्रांत का केंद्र और राजधानी सुंदर नगर सारी है।
इस प्रांत की सैर की शुरुआत हम कर रहे हैं बाबुल शहर से, जो प्रांत का दूसरा सबसे अधिक आबादी वाला शहर है और प्रांत के बड़े सुंदर शहरों में गिना जाता है। ये आकर्षक शहर नारंगी की बहार के लिए भी बहुत मशहूर है। बाबुल में स्थानीय लोगों के अलावा बलोच, तुर्क, कुर्द, लोर, अफगान, जॉर्जियन और आर्मेनियन जाति के लोग भी रहते हैं। बाबुल के लोगों की जबान तबरी या मजंदरानी है, जो मध्यकालीन फारसी भाषा का एक रूप है।
बाबुल शहर की सैर के लिए निकलिए तो इस शहर में आपको बहुत सारे ऐतिहासिक आकर्षण नजर आएंगे। इनमें बाबुल महल, बाबुल म्यूजियम, दीवा उमरान गांव, मोहम्मद हसन खान पुल का नाम मुख्य रूप से लिया जा सकता है। ये बाबुल के मशहूर ऐतिहासिक आकर्षण हैं। बाबुल का एक बहुत ही महत्वपूर्ण
اور درشنیہ سنگرہالے ہے مکرمہ امی کا میوزیم۔ اسے مکرمہ امی کا آواز سنگرہالے بھی کہا جاتا ہے۔ یہ دراصل مکرمہ امی کے نام سے مشہور ایک مہیلا کا آواز ہے جسے خود ابھیاس کر کے بہت اچھی چترکاری سیکھنے کے لیے جانا جاتا ہے۔ ان کے آرٹ کی خیاتی دور دور تک پہنچ گئی۔ مکرمہ قمبری نام کی ایک مہیلا جو امی مکرمہ کے نام سے مشہور ہوئیں، سن 1928 میں بابل کے دری کندے نام کے گاؤں میں جنمی۔ وہ پوسٹ ماڈرنزم یگ کی چترکار تھیں جنہوں نے اپنی چترکاری سے وشو خیاتی حاصل کی۔ انہیں ورش 2001 میں ان کی پینٹنگز کی وجہ سے سویڈن کی یونیورسٹی میں ایران ادھیان سمیلن کی چنندہ مہیلا گھوشت کیا گیا۔ مکرمہ امی پڑھی لکھی نہیں تھیں تو یونیورسٹی میں شکشا لینے کا کوئی سوال ہی نہیں تھا۔ ان کے چترکار بننے کی کہانی بھی بڑی مارمک ہے۔ وہ 67 سال کی تھیں کہ ان کی پیاری گائے بک گئی۔ اس سے انہیں بڑا صدمہ ہوا۔ اس غم سے باہر نکلنے کے لیے انہوں نے اسی گائے کے چتر بنانے شروع کر دیے۔ ان کے من میں جو بھاؤ ہوتا اسے وہ اپنے گھر کی دیوار پر تصویر کے روپ میں ڈھال دیتی۔ ان کا 200 ورگ میٹر ایریا کا گھر اس سمے اس گاؤں میں امی مکرمہ میوزیم میں بدل گیا ہے۔ ورش 2005 میں ان کا ندھن ہو گیا۔
पौष्टिक और स्वादिष्ट ईरानी खानों का परिचय। घर बैठे सीखिए लज्जतदार ईरानी खाने पकाने की विधि। कार्यक्रम श्रृंखला ईरानी व्यंजन में हर शनिवार को कार्यक्रम ईरानी व्यंजन।
دوستو، ہم نے آپ کو بابل کے بارے میں بتایا، وہاں کی سندرتا کی بات کی، وہاں کے ایتیہاسک آکرشنوں پر چرچا کی۔ اب سمے ہوا ہے کہ ہم بابل کے کھانوں کے بارے میں آپ کو بتائیں۔ بابل کے مشہور پکوان تو بہت سارے ہیں، ان میں سے ایک پکوان بڑی روچی سے تیار کیا جاتا ہے جس کا نام ہے شامی بابولی۔
شامی بابولی بڑا سوادشت اور پسندیدہ کھانا ہے جو ایران ہی نہیں افغانستان، آذربائیجان، پاکستان میں بھی بڑی دلچسپی سے پکایا جاتا ہے اور بڑے چاو سے کھایا جاتا ہے۔ شامی بابولی آسانی سے ہضم ہونے والا کھانا ہے اور بدن میں بہت اچھی طرح اوشوشت ہو جاتا ہے۔ اس میں کافی ماترا میں پروٹین، چربی، کاربوہائیڈریٹ پایا جاتا ہے۔ اس کے علاوہ اس آہار میں وٹامن بی 12، وٹامن بی 6، وٹامن سی، وٹامن اے اور وٹامن ای پایا جاتا ہے۔ اس کے علاوہ بھی اس میں کئی طرح کے وٹامن، فاسفورس، پوٹیشیم، میگنیزیم آدی پایا جاتا ہے۔ شامی بابولی میں بھاری ماترا میں اینٹی آکسیڈنٹ اور اومیگا 3 بھی موجود ہوتا ہے۔ ان ساری چیزوں کی وجہ سے اس آہار کی گنوتا بڑھ جاتی ہے۔
شامی بابولی اگر آپ 3 سے 4 لوگوں کے لیے بنانا چاہیں تو 300 گرام بغیر ہڈی کا گوشت لے لیجئے، 100 گرام چنے کی دال لے لیجئے، 100 گرام ساگ لے لیجئے۔ بابل کے لوگ جس ساگ کا استعمال کرتے ہیں اسے شامی کہا جاتا ہے اور اس میں کئی ساگ شامل ہوتے ہیں۔ 2 آلو لے لیجئے، 1 پیاز اور 1 انڈا لے لیجئے، نمک، مرچ اور ہلدی اچھا انوسار ماترا میں۔
شامی ساگ کے بارے میں آپ کو یہ بتا دیں کہ اس میں پودینہ، میتھی، دھنیا، لہسن کی پتی، پیاز کی پتی، سویا، پالک جیسے لگ بھگ 10 پرکار کے ساگ شامل ہوتے ہیں۔ ان کو ملا کر باریک کاٹ لینا چاہیے۔
اب گوشت کو پانی میں پکنے کے لیے چڑھا دیجئے اور اس میں پیاز ڈال دیجئے۔ جب گوشت آدھا گل جائے تو چنے کی دال کو، جسے آپ نے پہلے سے ہی بھگو کے رکھا ہے، اس میں ڈال دیجئے۔ جب دال اور گوشت پک جائے اور پتیلی کا پانی کم ہو جائے تب اس میں باریک کٹا ہوا ساگ ڈال دیجئے اور پکنے دیجئے۔ اتنی دیر تک پکے کہ اس میں پانی پوری طرح سوکھ جائے۔ جب یہ اچھی طرح پک جائے تو ابلے ہوئے آلو کے ساتھ اسے مکسر میں پیس لیجئے۔ اب اس میں انڈا، نمک، مرچ اور ہلدی بھی ڈال دیجئے اور خوب اچھی طرح ملا لیجئے۔ اب اس پیسٹ کو تھوڑا سا اٹھائے، اپنی پسند کے انوسار ٹکیا کا آکار اسے دے کر گرم تیل میں تلنے کے لیے ڈال دیجئے۔ اگر یہ ٹکیا ٹوٹ نہیں رہی ہے تب تو اچھا ہے، اگر ٹوٹنے لگے تو اس میں تھوڑا سا آٹا ملا دیجئے تاکہ ٹوٹے نہیں۔ اس طرح شامی بابولی تیار ہے، اسے آپ سرو کر سکتے ہیں۔ شامی بابولی ایک طرح کا کباب ہے، لیکن یہ فرق کے ساتھ کہ اس میں کئی پرکار کے ساگ ملائے جاتے ہیں۔
श्रोताओ, कार्यक्रम में यहाँ तक आपने हमारा साथ दिया। अब आगे हम आपको बाबुल के एक और पकवान के बारे में बताएंगे। इसे चंगल कलिये कहते हैं, इसे चुकंदर कलिये भी कहा जाता है। बाबुल के अलावा मांझदरान के दूसरे शहरों में भी इसे बनाया और खाया जाता है। इस पकवान की मुख्य सामग्रियों में चुकंदर और बाकला है, जो बहुत पौष्टिक माना जाता है और ये शरीर के लिए बहुत फायदेमंद है। बाकला को दलहनों में गिना जाता है, जिसमें अनेक प्रकार के विटामिन और खनिज पदार्थ पाए जाते हैं। इसमें फाइबर और प्रोटीन की भी अच्छी मात्रा होती है। हर 100 ग्राम बाकला में 26 मिलीग्राम प्रोटीन, 28 मिलीग्राम फाइबर होता है। बाकला हाई ब्लड प्रेशर की बीमारी में फायदेमंद है और ये दिल की बीमारियों के लिए भी बहुत मुफीद है।
बाकला का गर्भवती महिलाओं के लिए बहुत फायदा है। बाकला में मौजूद फोलेट बच्चों को कई जन्मजात बीमारियों से बचाता है। अमेरिका की स्वास्थ्य संस्था ने इस बारे में बड़े अध्ययन किए हैं, जिससे ये पता चला है कि अगर 15 से 45 साल की महिलाएं 0.04 मिलीग्राम फोलिक एसिड लें तो ये उनके लिए बहुत अच्छा है। और ये पदार्थ बाकला से मिल सकता है, जो नवजात को पैदाइशी बीमारियों से बचा सकता है।
हमने आपको बाकला के गुणों के बारे में बताया, अब आइए आपको चंगल बाबुली के बारे में बताते हैं। ये पकवान तैयार करने के लिए 150 ग्राम बाकला या उसकी दाल ले लीजिए और उसे पानी में भिगो दीजिए। 3 चुकंदर ले लीजिए, 2 गाजर ले लीजिए, 1 कप मसूर ले लीजिए, 2 कप कटे हुए साग ले लीजिए, जिसमें धनिया की पत्ती, चुकंदर की पत्ती, मूली की पत्ती आदि हो, तली हुई प्याज, तला हुआ लहसुन और तली हुई पुदीने की पत्तियां भी इच्छा अनुसार ले लीजिए, नमक, मिर्च, हल्दी भी इच्छा अनुसार ले लीजिए।
पहले चुकंदर और गाजर को धो लीजिए और छोटे छोटे टुकड़ों में काट लीजिए। इसके बाद उसे पानी में डालकर पतीली में पकने के लिए चढ़ा दीजिए। इसके बाद उसमें बाकला और मसूर को डाल दीजिए। बाकला और मसूर को अच्छी तरह पक जाने दीजिए। इसके बाद बारीक कटा हुआ साग उसमें डाल दीजिए और कुछ देर तक पकने दीजिए। अब इसमें तली प्याज, तला लहसुन और तली हुई पुदीना पत्ती डाल दीजिए। अब इसे पकने दीजिए। जब ये पूरी तरह तैयार हो जाए तो रोटी के साथ परोसिए। इसमें आप खटाई भी अपनी पसंद के अनुसार डाल सकते हैं। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अगले कार्यक्रम तक हमें अनुमति दीजिए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے دوستو۔ اب پیش ہے سبھا کا انتیم کارکرم۔
اچھی عادتیں۔
<تص-> दोस्तों कार्यक्रम अच्छी आदतें की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहर दादी और अहमद अब्बास का सलाम स्वीकार कीजिए।
कार्यक्रम की पिछली कड़ी में हमने उल्लेख किया था कि आत्मविश्वास की तरह ही एक दूसरा कौशल जिससे इंसान की प्रतिभाएं निखर कर सामने आती हैं आलोचना को सहन करने और स्वीकार करने का कौशल है। आलोचना पर उचित और तार्किक प्रतिक्रिया कोई आसान काम नहीं है क्योंकि किसी को भी ये अच्छा नहीं लगता कि दूसरे उसकी कमजोरियों और गलतियों को बयान करें जिससे उसे अपमानित महसूस करना पड़े। इसीलिए कहा जाता है कि आलोचक को भी आलोचना करने का हुनर आना चाहिए और जिसकी आलोचना की जा रही है उसे भी इस पर सही प्रतिक्रिया जताना आना चाहिए क्योंकि आलोचनाओं की हमारे सफल जीवन में बहुत महत्वपूर्ण भूमिका होती है।
आलोचना को सहन करना और स्वीकार करना एक महत्वपूर्ण कौशल है जिसे हम अभ्यास और अनुभव से मजबूत बना सकते हैं। अगर हमारे अंदर आलोचना की सहन शक्ति है तो हम अपने बारे में दूसरों के विचारों की बिना किसी पूर्वाग्रह के समीक्षा कर सकते हैं और स्थिति को बेहतर बनाने के लिए उसका उपयोग कर सकते हैं। लेकिन यहाँ ये सवाल उठता है कि अक्सर आलोचना का अच्छा परिणाम सामने क्यों नहीं आता है। इसका जवाब यह है कि आलोचना की प्रकृति व्यवहारिक होती है जिसमें संबंधित पक्ष को या उसके व्यवहार को निशाना बनाया जाता है। इसीलिए इसकी प्रवृत्ति कड़वी होती है और स्वाभाविक रूप से ये असुविधाजनक होती है।
आलोचना करते समय ध्यान रखें कि जिसकी आलोचना की जा रही है उसकी दूसरों से तुलना नहीं करें क्योंकि इस तरह की आलोचना का विपरीत नतीजा निकलता है। आलोचना करते वक्त इस बात का भी ख्याल रहे कि आप आलोचक से आपत्तिकर्ता न बन जाएं। अपनी बात कहते समय अपना लहजा नर्म और सम्मानजनक रखें। इसी तरह से जब आपकी आलोचना की जा रही हो तो उस संदेश को प्राप्त करने की कोशिश करें जिसे आलोचना के जरिए आप तक पहुंचाने का प्रयास किया जा रहा हो। आलोचना कड़वी होती है लेकिन वो आपकी प्रगति में महत्वपूर्ण भूमिका निभा सकती है।
दोस्तों आलोचना कड़वी लगती है इस तथ्य के बावजूद गलतियों को समझने और उनकी तरफ ध्यान दिलाने का एक तरीका है जिससे सुधार और प्रगति के रास्ते खुलते हैं। क्योंकि अगर ऐसा नहीं होगा तो आपका गलत व्यवहार जारी रहेगा और आपकी कमजोरियां दूर होने के बजाय जड़ पकड़ती जाएंगी जिससे आपकी प्रगति प्रभावित होगी। अगर आप कोई गलती कर रहे हैं जिसकी वजह से आपकी आलोचना की जा रही है तो आपको नाराज नहीं होना चाहिए। सभी लोग गलतियां करते हैं। आपको उस वक्त नाराज होना चाहिए कि जब आपकी कोई सम्मानपूर्वक आलोचना कर रहा है लेकिन आप अपनी गलती पर अड़े हुए हैं और सुधार नहीं करना चाहते हैं क्योंकि इससे आपको ही नुकसान पहुंच रहा है।
जब भी आपकी आलोचना होती है तो निश्चित रूप से आपको अच्छा महसूस नहीं होता। अपनी भावनाओं पर नियंत्रण के लिए और अपना मानसिक स्वास्थ्य बनाए रखने के लिए कुछ बिंदुओं पर ध्यान देना जरूरी है। इससे आपको अपने अंदर आलोचना सहन करने की भावना को प्रबल बनाने में मदद मिलेगी जिससे आपके सामाजिक संबंधों में सुधार आएगा। सबसे पहले तो ये कि जब भी हमारी आलोचना होती है हम तुरंत रक्षात्मक मुद्रा में आ जाते हैं। ये स्वाभाविक है लेकिन हमें निराश नहीं होना चाहिए और भावनाओं में नहीं आना चाहिए क्योंकि इससे हालात को बेहतर बनाने में कोई मदद नहीं मिलेगी। आलोचना से कोई अछूता नहीं रहता इसलिए बेहतर है कि हम इसे सकारात्मक रूप में लें ताकि इसके मूल्यवान परिणामों से वंचित नहीं रहें। इसलिए जब भी आपकी आलोचना हो तो शांत रहने और खुद पर काबू पाने का प्रयास करें।
आलोचना की सहन शक्ति को मजबूत बनाने के लिए सबसे अच्छा तरीका यह है कि तुरंत प्रतिक्रिया न दें। आलोचना के जवाब में आप मुस्कुराकर आलोचक से कह सकते हैं कि आप उसकी बातों पर जरूर विचार करें। आलोचना के बाद कम से कम 20 سے 30 منٹ کے لیے ایک الگ جگہ پر رہنے کی کوشش کریں اور کہی گئی باتوں پر اپنے من میں بھی دھیان دیں۔ جب یہ سمے بیت جائے اور آپ شانت ہو جائیں تو اس مدعے پر ادھک یتھارتھوادی درشٹیکون سے وچار کریں اور نرنے لیں۔ اس کے علاوہ جب کوئی ویکتی آپ کی آلوچنا کرتا ہے تو اس آلوچنا کو سٹیک روپ سے اس ویوہار پر کیندرت کرنے کا پریاس کریں جس کے لیے آپ کی آلوچنا کی گئی ہے۔
آلوچنا کی بھاونا کو مضبوط بنانے کا ایک اور طریقہ یہ ہے کہ آپ آلوچک کی نیت کو سمجھنے کا پریاس کریں، اس لیے تورت پرتکریا نہیں دکھائیں۔ اس کے بجائے خود سے سوال پوچھیں اور اس کا جواب دیں۔ ادھارن کے لیے، کیا آپ کے لیے آلوچک کی رائے مہتو رکھتی ہے؟ کیا آپ کا آلوچک آپ کے ساتھ پرتسپردھا میں تو نہیں ہے؟ اس کے سوالوں کے جواب آپ کو یہ سمجھنے میں مدد کریں گے کہ آپ کو آلوچنا پر وچار کرنا چاہیے یا نہیں، اور آپ کو اسے کتنا مہتو دینا چاہیے۔
آلوچنا کے بعد بہتر ہوگا کہ آپ ایسے ویکتی سے بات کریں جس پر آپ کو بھروسہ ہے اور جو آپ کو اچھی طرح سمجھتا ہے۔ آپ کو اپنی بھاوناؤں اور وچاروں کو کسی کے ساتھ ساجھا کرنے کی ضرورت ہے۔ اس سمبندھ میں ایک دوسرا مہتوپورن بندو یہ ہے کہ جب کوئی آپ کی آلوچنا کر رہا ہو تو آلوچنا کو بہت دھیان سے سنیں۔ یدپی آپ کے لیے ایسا کرنا بہت کٹھن ہو، کیونکہ اس سے غلط فہمی سے بچا جا سکتا ہے۔ آلوچک سے آنکھوں کا سمپرک بنائے رکھیں اور مسکراہٹ کے ساتھ اس کی باتوں کو سنتے رہیں۔ جب بات ختم ہو جائے تو اس پر پھر سے دھیان دیں اور وچار کریں۔
آلوچنا سننے کے بعد اس سمے پرتکریا دیں جب آپ کو محسوس ہو کہ اب پرتکریا دینے کا اچت سمے ہے۔ اس پرتکریا میں وششٹ وشیشتائیں ہونی چاہیے۔ سب سے پہلے آپ کو اپنی غلطیوں اور کمیوں کے لیے معافی مانگنی چاہیے۔ یاد رکھیں کہ معافی مانگنے کا مطلب یہ نہیں ہے کہ آپ سبھی آلوچناؤں اور غلطیوں کو سویکار کر رہے ہیں، بلکہ یہ درشاتا ہے کہ آپ کچھ حد تک اپنی غلطیوں یا کمزوریوں کو سویکار کر رہے ہیں۔ دوسرے چرن میں آپ آلوچنا کرنے والے کو بتا سکتے ہیں کہ اس کی آلوچنا کا کون سا حصہ رچناتمک ہے اور آپ کو لگتا ہے کہ وہ صحیح ہے۔ اس طرح سے آلوچنا کرنے والے کو سکاراتمک فیل ہوگا اور آپ کے بیچ ایک سمان اور سہانوبھوتی کا سمپرک استھاپت ہوگا۔
اس کے بعد آپ آلوچکوں سے کہیں کہ وہ آپ کو سمادھان بھی سجھائے۔ اس سے آلوچک میں ایک سکاراتمک بھاونا پیدا ہوگی اور آپ وبھن سمادھانوں سے پریچت ہو جائیں گے۔ آلوچنا کی بھاونا کو مضبوط بنانے سے آپ آلوچنا کو اپنی پرگتی کے لیے استعمال کر سکیں گے۔ اگر آلوچنا رچناتمک ہے تو آپ اس کا استعمال خود کو بہتر بنانے کے لیے کر سکتے ہیں۔ جب آپ کو اپنی کمزوریاں اور غلطیوں کے بارے میں پتہ چل جائے گا تو آپ انہیں دور کرنے اور ان میں سدھار کرنے کے لیے دوسروں سے بھی مدد لے سکیں گے۔ دوسروں کی مدد لینے سے آپ کے اندر سنچار کوشل بھی مضبوط ہوگا۔
اب ہم اپنے اندر آلوچنا کی بھاونا کو مضبوط کرنے کے طریقوں سے پریچت ہو چکے ہیں۔ آپ اس کوشل کو مضبوط بنانے کے لیے نئی تکنیکوں کا بھی سہارا لے سکتے ہیں، جس کے بعد آپ کسی بھی طرح کی آلوچنا سویکار کرنے میں سکشم ہو سکیں گے۔ جب آپ کی آلوچنا ہو رہی ہو تو اس وقت آپ آلوچک کے بارے میں کسی بھی طرح کے پورواگرہ سے گرست نہ ہوں۔ اس کی بات پوری ہونے دیں، پھر اس کے بعد شانتی سے اس کی کہی گئی باتوں کے بارے میں وچار کریں۔ یہ صحیح ہے کہ آلوچنا سویکار کرنا کٹھن ہوتا ہے، بھلے ہی وہ پربھاوی اور اپیوگی کیوں نہ ہو۔ اس لیے آلوچک کو پریاس کرنا چاہیے کہ آلوچنا سکاراتمک، وششٹ اور رچناتمک ہونی چاہیے۔ واستوک پربھاؤ سے آلوچنا کرنا ایک کلا ہے۔ ہو سکتا ہے کہ آلوچک کی نیت اور ارادہ اچھا ہو لیکن اس کی پرستتی اچھی نہیں ہو، اور وہ سامنے والے شخص میں جھنجھلاہٹ اور آکروش پیدا کر دے۔
اگر آپ آلوچنا پر دھیان نہیں دے رہے ہیں تو آپ اسی غلطی کو بار بار دہراتے رہیں گے جس کی وجہ سے آپ کی آلوچنا کی جا رہی ہے۔ آلوچک کی بات سماپت ہونے پر اس کے مہتوپورن بندوؤں کو نوٹ کر لیں اور اس کے بارے میں اس سے پرشن کریں۔ آلوچک کے درشٹی کون کو اچھی طرح سے سمجھنے کا پریاس کریں تاکہ آپ سمجھ سکے کہ آپ کے ویوہار میں سمسیا کہاں ہے۔ کبھی کبھی عمل کرنا بات کرنے سے زیادہ آسان ہوتا ہے۔ پربھاوشالی آلوچناؤں کو سویکار کرنے سے آپ کو اپنے ارد گرد کے ماحول کو ایک الگ آیام سے دیکھنے کا اوسر پراپت ہوتا ہے۔ اس لیے اپنے ویوہار میں سدھار کرتے رہیں اور اپنی غلطیوں سے سیکھتے رہیں۔ دوستو، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، کاریکرم آپ کو کیسا لگا اس بارے میں ضرور ہمیں بتائیے گا۔ اب ہم آپ سے انومتی چاہتے ہیں۔ خدا حافظ۔
بسم اللہ الرحمن الرحیم۔ یہ تہران ہے، اسلامی جمہوریہ ایران کی آواز۔